नमस्कार, कार्यक्रम आज आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घन्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहमा भएको महिला सहभागितालाई सशक्त बनाउन के गर्न सकिन्छ भन्ने बारेमा रहेर छलफल गर्छौँ। देश सङ्घीय संरचनामा गएसँगै महिला नेतृत्व पहिला भन्दा निकै बढेको पाइन्छ। हरेक स्थानीय तहमा महिला सहभागिता हुँदा राजनीतिमा महिलाको संख्या उल्लेख्य मात्रामा भएको देखिएको छ। स्थानीय निर्वाचनकै कुरा गर्दा 2054 सालको स्थानीय निर्वाचनमा कुनै पनि महिला नगरपालिकाको प्रमुख, उपप्रमुख र जिल्ला विकास समितिको सभापति बन्न सकेनन्। त्यो स्थानीय निर्वाचनबाट करिब 2,00,000 जनप्रतिनिधि चुनिएकोमा 7% मात्रै महिला जनप्रतिनिधि थिए। करिब 34,000 जनप्रतिनिधिमा करिब 41% महिला जनप्रतिनिधिहरू भएर आएका छन्। प्रदेश सभामा 550 प्रदेश सभा सदस्य मध्ये 189 अर्थात 34.36% महिला, प्रतिनिधि सभामा 265 प्रतिनिधि सभा सदस्य मध्ये 90 अर्थात 33.96% महिला प्रतिनिधि सभा सदस्य र 21 अर्थात 37% महिला राष्ट्रिय सभा सदस्यमा चुनिएका छन्। यसरी यो अनुपातलाई हेर्दा पनि महिलाहरू नेतृत्वमा आएका छन् भन्न सकिन्छ। तर यही महिला सहभागितालाई अब गुणात्मक कसरी बनाउने भन्ने मुख्य चुनौती देखिएको छ। त्यसका लागि के गर्न सकिन्छ, यसै विषयमा रहेर आज हामी कार्यक्रममा छलफल गर्छौँ। छलफलका लागि कार्यक्रममा आज हामीसँग हुनुहुन्छ माओवादी संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, नेकपा एमालेका सभासद पद्मा खड्का र दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु बिक। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
म छलफलको सुरुवात सीता नेपालीजीबाट गर्छु। अब अहिले स्थानीय तह लगायतका धेरै संरचनाहरूमा महिला सहभागिता बढेको देखिन्छ, होइन? एक किसिमले हेर्दा यो ठुलै उपलब्धि र अवसर पनि हो, अर्को पक्षबाट हेर्दाखेरि यसलाई चुनौतीको रूपमा पनि हेरिया छ। यसलाई यहाँले कसरी हेर्नुहुन्छ?
हामीले नेपालमा संविधान सभाबाट संविधान निर्माण गर्यौँ र संविधान निर्माण गर्दै गर्दाखेरि आधा हिस्सा उकडेको महिलाहरूको अधिकारलाई सुनिश्चित गर्नका निम्ति राज्यका हरेक निकायमा चाहिँ 33% सहभागिताको प्रश्नलाई पनि हामीले अगाडि बढायौँ। हुन त जनसङ्ख्याका हिसाबले 51% महिलाहरूको जनसङ्ख्या छ, त्यो हुँदाहुँदै पनि अब हामीले 33%लाई सुनिश्चित गरेर भोलिका दिनहरूमा 51% पुर्याउने त्यो लक्ष्यसहित अगाडि बढ्नुपर्छ भन्ने हो। र संविधानसँगै हामीले राज्यका निकायहरूमा सहभागिता हुँदा राजनीतिक अधिकारका रूपमा हामीले सङ्घ, प्रदेश र स्थानीय तहमा जनताका जनप्रतिनिधिको रूपमा आधा हिस्सा घटेको महिला समुदायबाट पनि सहभागितालाई सुनिश्चित गरेका छौँ। त्यो सुनिश्चित गर्दै गर्दा पनि स्थानीय तहमा जसरी हामीले नगरपालिका, गाउँपालिका छ, वडाहरू छन्, त्यसमा सहभागितालाई सुनिश्चित गर्दा प्रमुख उपप्रमुख मध्ये 1 महिला अनिवार्य हुने व्यवस्था पनि गर्यौँ र वडामा 2 महिला अनिवार्य व्यवस्था गर्दाखेरि कम्तीमा पनि स्थानीय तहमा 40% पुग्न आउँछ। र त्यसरी सहभागितालाई सुनिश्चित गर्दै गर्दा स्थानीय तहमा अहिले धेरैभन्दा धेरै महिलाहरूको सहभागिता छ र हामीलाई खुसी पनि लागेको छ। महिलाहरू हिजो राजनीति गर्न हुँदैन महिलाहरूले भनेर महिलामाथि राजनीति गर्ने अवस्था थियो भने आज होइन, महिलाहरूले आफ्नो लागि मात्रै होइन समग्र एउटा विकासका निम्ति समग्रतामा राजनीतिक हिसाबले अगाडि बढ्न पर्छ, राजनीति गरेर नै हामीले राजनीतिक हिसाबले सबै परिवर्तन गर्न सक्छौँ भनेर महिलाहरू राजनीतिक रूपमा अगाडि बढिराख्नु भएको छ र स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित हुनुभएको छ। र जनप्रतिनिधिहरू निर्वाचित हुँदै गर्दा एउटा अवसर पनि छ र चुनौती पनि छ। स्वाभाविक हिसाबले हामी नयाँ अभ्यासमा छौँ, सङ्घीय संरचनामा हामी जाँदा नयाँ अभ्यासमा छौँ, नयाँ अभ्यासमा हुँदाखेरि हाम्रा अगाडि चुनौतीहरू पनि छन् र सम्भावनाहरू पनि छन्। हिजो हामीले अधिकारका निम्ति केन्द्र धाउनुपर्ने अवस्थामा अब केन्द्र होइन, हामीले स्थानीय तह प्रदेशमा पनि हाम्रा अधिकारलाई चाहिँ सुनिश्चित गर्न सक्छौँ भन्ने कुरा हो। र सँगसँगै जसरी जुन मात्रामा महिलाहरू जनप्रतिनिधिका रूपमा निर्वाचित हुनुभएको छ, निर्वाचित भइसकेपछि अब उहाँहरूको एउटा क्षमताको अभिवृद्धि गर्ने कुराहरू पनि त्यो सँगसँगै हामीले देखाएका छौँ। जस्तो स्थानीय तहमा प्रमुख उपप्रमुख मध्ये जो महिलाहरू चुनिनु भएको छ, उहाँहरू भन्दा अझ त तल्लो लेभलमा जस्तो वडा अध्यक्षहरू अलिक कमै मात्रामा छ, वडा सदस्यहरू र कार्यपालिकाको महिला सदस्यहरूको कुरा गर्दाखेरि अब उहाँहरूको चाहिँ अलिकति स्तर उन्नति गर्नुपर्ने आवश्यकता पनि छ। र कस्तो देखिन्छ भने मात्रात्मक हिसाबले अब पुग्यो जस्तो देखिने, तर त्यसलाई गुणात्मक बनाउनु पर्ने त्यो चुनौती पनि हामीले महसुस गरेका छौँ। स्थानीय तहमा जसरी वडा सदस्यहरू हुनुहुन्छ र उहाँहरूलाई चाहिँ राजनीतिक हिसाबले पनि संरक्षण गर्ने र उहाँहरूको विकास गर्ने र क्षमता विकास गर्ने त्यो अनुसारको होइन कार्यक्रमहरू बनाएर गयौँ भने उहाँहरूको क्षमता अफ हुन्छ र त्यो चुनौतीसँग सामना गर्ने त्यो स्थिति आउँछ जस्तो लाग्छ मलाई।
पद्माजी, यहाँ अब नेकपा एमालेबाट समानुपातिकको सभासद हुन सफल हुनुभयो। अब यसरी हेर्दाखेरि यो एउटा अवसर हो, अब सभासद भइसकेपछि एउटा महिला प्रतिनिधिलाई आफ्ना गाउँठाउँका दिदी बहिनीहरूले चुनेर पठाएर यसरी हुनुभयो भन्दा ठुलै आशा पनि राख्छन् होइन। यो अवसरलाई सदुपयोग गर्दै सही सदुपयोगका लागि चाहिँ यहाँहरूको कस्तो पहल हुन्छ?
अहिलेको स्तरमा जुन स्थानीय तह प्रदेश सङ्घ छ, जसरी अब तिनवटै तहको जुन निर्वाचन भइसकेपछि अहिले आम जनताले धेरै आशा चाहिँ बोगिरहेका छन्, हेरिरहेका छन्। स्थानीय तहदेखि प्रदेश र सङ्घमा पनि जसरी समावेशीको आधारमा चाहिँ अहिले महिलाहरूको पनि प्रतिनिधित्व भएको छ र महिला जनप्रतिनिधिसँग पनि आम महिला दिदी बहिनीहरू आम नागरिकहरूले पनि जस्तै अब स्थानीय तहदेखि प्रदेशमा पनि जसरी महिलाहरूको सहभागिता भएको छ, अब केही हदसम्म महिलाहरू समावेशीको कुराले महिलाहरू यहाँ पुगेका हुन् भन्ने पनि हामीले चाहिँ सुन्नमा जुन पाउँछौँ होइन। अब यसलाई हामीले गुणात्मक रूपमा चाहिँ वृद्धि र विकास गर्ने कुरामा जस्तो स्थानीय तहमा वडा सदस्यहरू महिला दुईजना हुनुहुन्छ, त्यहाँ पनि दलित महिला सदस्यहरूको कुरा छ र अन्य महिला सदस्य को कुराहरू छ, जस्तो गाउँपालिकाको उपाध्यक्ष उपप्रमुखहरूको कुरा छ होइन। अब उहाँहरूलाई पनि जुन जिम्मेवारीमा उहाँहरू आइसक्नु भएको छ र जनताबाट निर्वाचित भइसक्नु भएको छ, अब उहाँहरूले म आफ्नो जिम्मेवारीमा सँगसँगै रहँदा मेरो क्षमता र मेरो चाहिँ स्तरलाई पनि वृद्धि गर्नपर्छ भन्ने चाहिँ स्वयं उहाँहरू जनप्रतिनिधिहरूलाई पनि त्यस्तो खालको चाहिँ भाव पुर्याउने खालको हाम्रो पनि जिम्मेवारी त्यसमा रहनेछ र हामीले पनि जस्तो प्रदेशमा पनि हामी जुन जिम्मेवारीमा आएका छौँ र हामीले पनि सधैँ यो समावेशीको कुरालाई मात्र ध्यान दिन भन्दा पनि आफ्नो कार्य क्षमतालाई पनि वृद्धि गर्दै जाने र हामी पनि भोलि प्रत्यक्ष रूपमा चाहिँ पुरुष सर प्रत्यक्ष रूपमा हामी त्यो ठाउँमा जान सक्छौँ भन्ने खालको चाहिँ क्षमतालाई विकास गर्ने कुरामा एकदमै हामी आफै नै लाग्न पर्छ। जस्तो हामीले त्यो अवसर तल्लो स्थानीयका महिला दिदी बहिनीहरू जनप्रतिनिधिलाई पनि दिलाउनु पर्छ, त्यो खालको चाहिँ हामीले एउटा म्यान्डेट चाहिँ उहाँहरूलाई दिन सक्नुपर्छ। आफसे आफ उहाँहरूले हाम्रो चाहिँ क्षमता विकास गर्नुपर्छ है र हाम्रो अधिकारका लागि पनि हामी यहीँभित्रै सक्षम हुँदै अगाडि बढ्न पर्छ भन्ने खालको चाहिँ भूमिका उहाँहरूलाई निर्वाह गराउने कुरामा हाम्रो पनि भूमिका रहन पर्छ र हामीले पनि जस्तो हामी जुन तहमा चाहिँ निर्वाचित भएका छौँ त्यो तहबाट पनि हामीले हाम्रो कार्य क्षमतालाई विस्तार गर्दै जाँदै र पुनः फेरि प्रत्यक्ष रूपमा पनि महिलाहरू सक्षम छन् है, प्रत्यक्ष रूपमा पनि महिलाहरू यहाँ आउन सक्छन् भन्ने खालको चाहिँ वातावरण क्रिएट गर्नुपर्छ।
मन्जुजी, अब यहाँ दलित महिला संघको अध्यक्ष भएर लामो समयदेखि काम गरिरहनु भएको छ होइन, अब एक त महिलाको कुरा त्यसमा पनि दलित महिलाहरूको समस्याको कुरा अझ फरक छ। अब यो प्रतिनिधित्वको हिसाबले हेर्दाखेरि स्थानीय तहमा सबै महिलाहरूको प्रतिनिधित्व छ, यो अवसर र यो चुनौतीलाई सामना गर्दै जनप्रतिनिधि महिलाहरूको क्षमतामा विकास गर्न के गर्नु पर्ला जस्तो लाग्छ यहाँलाई?
धन्यवाद प्रश्नको लागि। एकदमै सान्दर्भिक प्रश्न यहाँले उठाउनु भएको छ र अहिले हाम्रो स्थानीय तहमा जुन जनप्रतिनिधिहरू हुनुहुन्छ त्यस्तै गरेर सङ्घ र प्रदेशको कुरा छ होइन, हामीलाई एकातिर अवसर छ अर्को चुनौती छ, अघि नै साथीहरूले पनि भनिसक्नु भएको छ यो विषयमा। अवसर के मानेमा भयो भने हाम्रो सहभागितामा वृद्धि भयो, केही हदसम्म भए पनि महिलाका अधिकार र सँगसँगै दलित महिलाका अधिकारका बारेमा पनि हामीले अझै धेरै जानकारी प्राप्त गर्ने एउटा अवसर पायौँ होइन, त्यो आफैसँग भनौँ न एउटा सकारात्मक पाटो हो। भने अर्को चुनौतीको कुरा गर्दा कस्तो छ भने अहिले पनि जुन आफै सशक्त भएर आउने एउटा टिम भयो भने अर्को चाहिँ लैजानुपर्छ, ल्याइदिने खालको कुरा छ नि होइन। हामीले भन्ने गर्छौँ कि राज्यले पछाडि पारेको वर्ग अथवा पारिएको वर्ग एउटा शब्दमा पनि त्यो खाले ऊ छ। त्यो कारणले गर्दा एकदमै चुनौती चाहिँ मैले धेरै देखिरहेको छु। हामी थुप्रै समूहहरूमा काम गर्छौँ, त्यहाँ हाम्रा भनौँ दलित महिला सदस्यहरू हुनुहुन्छ र कतिसम्म यस्तो छ भने उहाँहरू अगाडि गएर आफ्नो नाम पनि भन्न सक्नुहुन्न कि, एकदमै समस्याको कुरा जो हामीले उहाँहरूलाई त्यहाँ एउटा नीति निर्माण गर्न सामान्य कुरा गर्दा एउटा ओडाको कुरा गर्दा पनि त्यहाँको ओडा सरकार हो त्यो होइन स्थानीय तहको ओडा सरकारले के गर्ने भन्ने कुरा त सरकारमा बसेका व्यक्तिहरूले नजानेसम्म त कसरी आफ्नो समुदायलाई सशक्त रूपले उनीहरूको अधिकारको पहिचानका कुरा थुप्रै कर्तव्यका कुरा कानुनी थुप्रै समस्याहरू छन् नि होइन त्यो बुझाउनको लागि त पहिला त आफैमा त्यो प्रकारको क्षमताको वृद्धि हुनुपर्छ भन्ने लाग्छ र हामी त्यस्तो समूहहरूमा जान्छौँ छलफल गर्छौँ उहाँहरूले भन्नुहुन्छ ए कानुनमा त यस्तो कुरा पनि रहेछ है कसैले बनाइदिएर बनेको अवस्था छ भने त्यसलाई अब आफै बन्ने कसरी म आफै सशक्त रूपले अगाडि लाग्न पर्छ त दलित महिलाका अधिकारहरू के हुन् अथवा समग्र महिलाका अधिकारहरू के हुन् र समग्र मानवका अधिकार के हुन् भन्ने कुरा बुझ्नका लागि त हामी त नेपालको संविधान बुझ्न पर्यो होइन महिला सम्बन्धी कानुनहरू के बनेका छन् बनाउन के बानी बाँकी छन् र त्यो स्थानीय तहमा तिनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने कुरा एकदम भूमिकाका कुराहरूमा चाहिँ अगाडि बढ्नपर्छ प्लस त्यसमा हामी जस्ता सङ्घ संस्था त लागिरहेका छौँ होइन कति लाग्न सकेका छौँ त्यो त सरकारको तर्फबाट पनि त्यसको अनुगमन गर्न जरुरी छ त्यो सँगसँगै एउटा कस्तो खाले कुरा छ भने अघि नै अलिकति आरक्षणको कुरालाई पनि जोड्नु भएको थियो यो आरक्षणले मलाई जहिले पनि पोलिरहन्छ के आरक्षण निश्चित समयको लागि हो राज्यको एउटा चाहिँ निश्चित सीमा छ त्यो राज्यले भनौँ न जुन सरकारले सोचेकै छ त्यो हुँदाहुँदै पनि कस्तो खालको देखिन्छ भने अहिले पछिल्लो चरणमा प्रत्येक स्थानीय तह र ओडामा चाहिँ जुन दलित महिला अनिवार्य गरेका छ नि यो चाहिँ निल्नु न ओकल्नु जस्तोको अवस्था देखिन्छ कि हिजो अन्य महिलाहरू एकजना आउँदाखेरि कुनै प्रकारको विभेद भएन कुनै प्रकारको समस्या देखिएन अहिले दलित महिला आउने बित्तिकै अलिकति समाजमा पनि नैरस्यता भएको जस्तो कि यिनीहरूलाई त यो त एउटा चिट्टै परेको हो ए बाबा त्यो त होइन नि त यस्तो खालको कुरा छ
यो कुरालाई त्यहीमा त हामीले अब भूमिका खेल्नु
पर्ने हो त्यही त त्यस्तो खाले समस्या छ के त्यो मैले किन त्यो भनिरहेको छु भनेपछि त्यो एउटा सामान्य शिक्षाको अवसरबाट पछाडि भएको महिलाले व्यक्त गर्ने त एउटा कुरा होला तर प्रतिस्पर्धात्मक रूपले अगाडि बढिरहेका महिलाहरूमा त्यो खालको पीडा छ त्यसलाई चिर्न जरुरी छ र समग्र दलितको कुरा गर्दा दलितहरूले सधैँभरि अर्काले दिएको गाँस खान चाहँदैनन् कि कसरी सशक्त गराउने भनेर त राज्यले सोच्न पर्यो नि त यो राज्यका यिनी सबै जनता हुन् हाम्रा नागरिक हुन् भनेपछि किन कोही एकदमै अगाडि बढे कोही बिचमा आएर अड्डिएका छन् र कोही अझै पछाडि लतारिँदैछन् तिनलाई त ल्याउनको लागि त एक प्रकारको निश्चित जस्तो विशेष आरक्षणको कुराहरू आएछ त्यो नगरेसम्म मलाई लाग्छ फेरि उही चुनौती उही अवसर बन्यो त्यहाँबाट कहिलेसम्म त्यो दलित महिलालाई फेरि अर्कोचोटि त्यहाँबाट ओडा सदस्यबाट अध्यक्षमा लैजाने हो कि राज्यले एक प्रकारको नम्स त बनाउनु पर्यो नि त होइन अथवा तिनै तिनीहरू सकिने पो हुन् कि होइन त्यो चिन्ताको कुरा छ र त्यसलाई चाहिँ समग्र रूपमा सङ्घ संस्था प्लस अब सरकार त लाग्छ नै होइन र हामी जति बुझेका छौँ नि बुझेका मान्छेहरूमा पनि अझै सकारात्मक बुझाइ हुन जरुरी छ मलाई चाहिँ त्यस्तो लाग्छ है
सीताजी अब यहाँ त लामो समयसम्म जनयुद्धमा महिला र पुरुष बराबर रूपमा सशक्त रूपमा आन्दोलनबाट एउटा स्थापित भएर आउनुभएको व्यक्ति हुनुहुन्छ होइन लामो समय यहाँले ठुलो भूमिका पनि निर्वाह गरिसक्नु भएको छ त्यो हिसाबले हेर्दाखेरि अब स्थानीय तहमा हुने सबै महिलाहरूलाई अब जस्तो हामी योजना छनौट प्रक्रियाका कुरा गरिरहेछौँ होइन महिलाका दलितका सबै छनौट प्रक्रियाहरू सँगसँगै अबको केही योजनाहरूमा अहिले भएका स्थानीय तहका महिलाहरूको क्षमता अभिवृद्धिका लागि पनि यति रुपियाँ छुट्याउनु पर्ने अथवा त्यसका लागि पनि केही कार्यक्रम गर्नुपर्ने पनि हुन सक्ने हुन् कि क्षमता विकासकै लागि र उनीहरूलाई सशक्त बनाएर सदस्य मात्र होइन अर्कोचोटि दावाका साथ ओडामा म अध्यक्ष लड्छु दलित होस् अथवा अन्य महिला होस् अथवा नगरपालिका गाउँपालिकामा मलाई मेयर किन नदिने अरूको भरमा भन्दा पनि म सक्छु है मैले मेरो गाउँमा यति काम गरेको छु त्यसले गर्दा मेरो विश्वास छ म जित्छु भन्ने खालको वातावरणको सिर्जना गर्न सकियो भने बल्ल पो सरकारले दिएको यो अवसरलाई भोलि सार्थकतामा ल्याउन सकिने होला होइन त्यसका लागि अब के गर्ने होला यो 5 वर्ष भनेको त महिलाको लागि एकदमै धेरै काम गरेर देखाउनु पर्ने वर्ष पनि होला होइन
हजुर स्थानीय त मात्रै होइन प्रदेश र प्रतिनिधि सभा सङ्घ समग्रमा सँगै संसदमा पनि महिलाहरूको सहभागिता हामीले उल्लेख्य मात्रामा पाएका छौँ मलाई के लाग्छ भने अवसर नपाइकन कसैले पनि विकास गर्न सक्दैन अवसर पाएपछि विकास गर्न सक्छ भन्ने उदाहरणहरू थुप्रै छन् त्यसले गर्दा जुन अवसर अहिले स्थानीय तहमा प्रदेशमा र सङ्घमा महिलाहरूले पाएको अवस्था छ
सुरुको खुड्किलो
हो यो अवस्थामा जुन अवसर हामीले पाएका छौँ त्यो अवसर सँगसँगै चुनौती पनि बेरिएर आएको हुन्छ चुनौतीसँग नजुधिकन हामीले अब समस्याको समस्याको समाधान गर्न पनि सक्दैनौँ र सफलतामा पुग्न पनि सक्दैनौँ। अब स्थानीय तहमा होइन निर्वाचित भइसकेपछि स्थानीय तहका प्रतिनिधिहरूले कसरी होइन आफ्नो कामहरूलाई चाहिँ प्रभावकारी बनाउने होइन कार्य सञ्चालन गर्ने भन्ने ऐन पनि बनेको छ र त्यसको आधारमा रहेर मुख्य त हामी संविधानलाई चाहिँ पहिलो आधार मान्छौँ। संविधान सँगसँगै स्थानीय तहमा कार्य सञ्चालन गर्नका निम्ति जुन ऐन बनेको छ त्यो ऐनलाई पनि आधार मानेर हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ र त्यो आवश्यकतासँगै अब हामी अगाडि बढ्दै गर्दा समस्याहरू त आउँछन् नै। ती समस्याहरूसँग जुझ्नको निम्ति स्वयं व्यक्ति पनि हामी लाग्नुपर्छ र राज्यले पनि त्यसको होइन कार्यक्रमहरू बनाइदिनुपर्छ। त्यो भयो भने हामीले अवसर जो पाएका छौँ नि त्यो अवसरलाई चाहिँ हामीले जुन एउटा परिणाम होइन निकालेर केही गर्न सक्छन् है भन्ने खालको देखाउन सक्छौँ। त्यो देखिएको पनि छ होइन स्थानीय तहमा अहिले जस्तो स्थानीय तह अन्तर्गत न्यायिक समिति बनेको छ, न्यायिक समिति बनेको छ, न्यायिक समितिमा नगरपालिकाको उप प्रमुख त्यसपछि गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा 3 सदस्य न्यायिक होइन समिति भनेर एउटा बनाइएको छ। त्यो न्यायिक समितिमा बस्दै गर्दाखेरि सामान्य भनौँ न सदस्यबाटै आउनुहुन्छ, 2 महिला त सदस्यबाटै आउनुहुन्छ होइन, 2 पुरुष पनि आउन सक्ने कुरा भयो, पुरुष महिला त्यो समावेशी पनि बनाउन सकिने भयो। त्यो बनाउँदाखेरि गाउँ घरमा होइन हुने थुप्रै प्रकारका जस मुद्दा मामिलाका कुराहरू पनि छन् होइन, त्यो घरेलु हिंसादेखि लिएर समाजमा हुने विभिन्न प्रकारका घटनाहरू होइन, र विशेष गरेर अझ महिलामाथि नै अलि बढी होइन त्यो प्रकारका समस्याहरू आउँछन्, जस्तो सम्पत्तिका कुराहरू पनि छन्, सम्बन्ध अब विच्छेदका कुराहरू पनि छन् होइन, बहुविवाह, बाल विवाह, अनमेल विवाह, थुप्रै होइन, अब यो महिनावारी हुँदाखेरि सामाजिक एकदम धेरै आउँछन् होइन, त्यस्ता खालका मुद्दाहरूमा पनि अब स्थानीय तहमा नेतृत्व गर्नेले नजिकबाट बुझेको हुन्छ होइन, त्यहाँको वस्तुगत अवस्था के हो, आत्मगत स्थिति के हो भन्ने कुरा उनीहरूले बुझेका हुन्छन् र त्यो अनुसार होइन न्यायिक निर्णय गर्न सक्छन्, सकेका पनि छन् र कतिपय अवस्थामा अहिले सुरुको फेज भएको हुनाले पनि सिक्नुपर्ने होइन, पहिला त जान्नु पर्यो, नजानिकन त फेरि होइन अगाडि बढ्न त गाह्रो हुने भयो, त्यसका निम्ति पहिला सिक्ने र अनि सिकाउने प्रकारबाट पनि अगाडि बढ्न पर्छ र जन्मदै त कसैले सिकेर आछ र कसैले सिकेका छैन होइन, हामीले गर्दै जाँदाखेरि धेरै कुराहरू सिक्न सक्छौँ, सिक्छौँ र त्यो प्रक्रियाबाट स्थानीय तहबाट पनि नेतृत्व गर्ने महिलाहरू अगाडि बढ्नु भएको छ र प्रदेश पनि अब यो नयाँ संरचना हो, प्रदेश होइन हिजोको दिनमा प्रतिनिधि सभामा मैले प्रतिनिधित्व गरे पनि प्रदेश हाम्रो निम्ति नयाँ संरचना हो, हामी सङ्घीय संरचनामा आएका छौँ र सङ्घीय संरचनामा आउँदै गर्दा हिजो केन्द्रको मुख ताक्नु पर्थ्यो भने अब हामी केन्द्रको मुख ताक्नु पर्दैन, हामीले हाम्रो प्रदेशमा हाम्रो प्रदेशलाई कस्तो बनाउने होइन, हाम्रो प्रदेशको समृद्धिका कुरा हामीले गरिरहेका छौँ, विकासका कुराहरू गरिरहेका छौँ, विकासको कुरा गर्दाखेरि यहाँको आवश्यकता के हो होइन, यो कर्णाली प्रदेशको कुरा गर्दाखेरि होइन समग्र एउटा विकास गर्नका विकास सँगसँगै महिलाहरूको विकास पनि त्यहाँ जोडिएको हुन्छ होइन, दलितहरूको विकास पनि त्यो सँगसँगै जोडिएको हुन्छ, कहाँ के आवश्यक छ त होइन, भौतिक पूर्वाधारका हिसाबले होला होइन, त्यसपछि अरू विषयहरू पनि छन् होइन, अवेरनेसका कुराहरू पनि छन्, कहाँ के आवश्यक छ, कहाँ कस्तो प्रकारको होइन एउटा कल्चर छ, त्यसलाई चाहिँ मध्यनजर गरेर हामीले हाम्रो ठाउँमा कार्यक्रमहरू बनाउन सक्छौँ, बजेटहरू बनाउन सक्छौँ, त्यो बजेट कार्यक्रमहरू सहित अगाडि बढ्दाखेरि हामीले चाहिँ परिवर्तन गर्न सक्छौँ होइन। त्यसका निम्ति अब महिलाहरूको कुरा गर्दाखेरि, दलितहरूको कुरा गर्दाखेरि क्षमता अभिवृद्धि गर्नका निम्ति पनि बजेटिङ गर्न सकिने कुरा भयो, बजेटले मात्रै फेरि गर्न सकिन्छ भन्ने कुरा पनि होइन, तर योजना पनि चाहियो, कार्यक्रम पनि चाहियो र त्यो योजना र कार्यक्रम सहित बजेटिङ पनि गर्नपर्ने हुन्छ र प्रदेश स्तरमा पनि हामीले त्यो कार्यक्रम बनाएर होइन गयौँ भने अब हामीले जुन यो 5 वर्षको पिरियड छ नि, 5 वर्षको पिरियडमा एउटा परिणाम दिन सक्छौँ र आगामी दिनमा जो स्थानीय तहमा अहिले सदस्यको रूपमा रहेका महिलाहरू हुनुहुन्छ उहाँहरू होइन सदस्य नै रहनुपर्छ भन्ने कुरा होइन, त्यहाँबाट एक स्टेप अगाडि आएर वडा अध्यक्ष हुनुहोला होइन, वडा अध्यक्ष भएका महिलाहरू अब प्रमुख उपप्रमुख मध्ये हुनुहोला होइन, प्रमुख उपप्रमुख भएका प्रदेश सभातिर आउनुहोला होइन, प्रक्रिया त चलिरहन्छ, त्यो प्रक्रिया चल्दै गर्दा अगाडि बढ्न सकिन्छ, त्यो अगाडि बढ्नका निम्ति स्वयंले पनि अलिकति होइन अब स्वयंको पनि इच्छा शक्ति फेरि आवश्यक पर्छ र सहयोग पनि आवश्यक पर्छ, फेरि
होइन जाने हो जाम भने भएर चाहिँ गएँ भन्ने खालको देखियो भने त फेरि पछिको पछाडिको 5 वर्ष निराशाजनक पनि हुने हो कि, त्यसको लागि अहिले जुर्मुराउने बेला हो, सक्रिय बनाउने बेला हो,
अवश्य पनि कस्तो भने अब 2 महिलाहरूमध्ये 1 दलित महिलाको कुरा अझ बढी उठ्याएको छ कि यो विषयमा चाहिँ, 1 दलित महिला आउँदै गर्दाखेरि यो त ल्याइदिएको हो होइन प्रतिनिधित्व गराइदिएको भन्ने खालको टाइपको जो छ नि त्यो हुँदाखेरि हो कि क्या हो म त प्रतिनिधित्व गराइदिया हुन् भन्ने टाइपबाट स्वयंले बुझ्यो भने चाहिँ समस्या हुन्छ
एउटा निराशामा
बदलिने स्थिति बन्छ त्यसले गर्दा त्यो होइन कि मैले पनि केही गर्न सक्छु होइन मैले पनि गरिराखेकै त छौँ गरिराखेकै हुन्छ कि फेरि त्यो समाजमा त उसले होइन केही न केही सामाजिक हिसाबले गतिविधि त गरिराखेकै हुन्छ त्यो गतिविधि गरिराखेकै अवस्था हुन्छ र मैले केही गर्न सक्छु भन्ने खालको भयो र गरिराखेको स्थितिमा चाहिँ भोलिका दिनमा पनि अझ खड्को हान्ने के अगाडि बढ्न सक्ने हुन्छ त्यसले गर्दा ती महिलाहरूलाई ल्याइदिएको भन्दा पनि अब हामीले केही गर्नपर्छ समाज परिवर्तन गर्ने कुरा समाज रूपान्तरण गर्ने कुरा छ समाज रूपान्तरण गर्नका निम्ति जस्तो हामीले विशेष अधिकारका कुरा पनि गऱ्यौँ आरक्षणका कुरा गऱ्यौँ हामीले यो आरक्षण सधैँभरिका निम्ति आरक्षण होइन कि एउटा प्रतिस्पर्धा गर्ने लेभलसम्म पुग्नका लागि हामीले भनेको कुरा हो होइन स्वयं महिलाको कुरा गर्दाखेरि होइन महिलाहरूलाई त दोस्रो दर्जामा राख्यो नि त दोस्रो दर्जामा राख्यो नि होइन हामी दोस्रो दर्जामा होइन हामीले त्यो अवसर पायौँ भने गर्न सक्छौँ भन्ने त हामीले देख्यौँ त अब राष्ट्र प्रमुख होइन महिलै हुनुहुन्छ व्यवस्थापिकाको प्रमुख महिलै हुनुहुन्थ्यो होइन न्यायपालिकाको प्रमुख महिलै हुनुहुन्थ्यो फेरि पनि होइन एउटा गौरवको कुरो राष्ट्र प्रमुख फेरि महिला आउँदै हुनुहुन्छ होइन त्यो भावनाले महिलाले अवसर पाएपछि गर्न सक्छन् भन्ने कुरा हो त्यसलाई चाहिँ उहाँहरूले चाहिँ मनन गर्नुपर्छ र त्यसका निम्ति हामीले हाम्रो तहबाट जस्तो होइन हामी अब हिजो जनयुद्धमा पनि हामी लड्यौँ होइन जनयुद्धमा लड्दै गर्दाखेरि पनि मलाई के स्मरण छ भने उत्पीडित समुदाय जहाँ बढी दमन थियो नि होइन त्यो दमन भएकै ठाउँमा त्यसलाई उठाउनु पर्ने थियो जहाँ बढी उत्पीडन थियो त्यो उत्पीडन भएकै समुदाय चाहिँ उठेको छ दलितको कुरा महिलाको कुरा होइन हामीले त्यति बेला पनि भन्थ्यौँ माओवादीले तपाईँका निम्ति केही गरिदिने होइन तपाईँ आफ्ना निम्ति आफै गर्नपर्छ होइन तपाईँलाई जो राज्य सत्ताले ठगेको छ होइन राज्य सत्ताले अधिकार दिएको छैन त्यो अधिकार ल्याउनका निम्ति होइन दलितका निम्ति अब अरू लड्दिएर हुन्न महिलाका निम्ति पुरुष लड्दिएर हुन्न पुरुषको सहयोग चाहिन्छ दलितका निम्ति गैर दलितको सहयोग चाहिन्छ तर लड्ने चाहिँ तपाईँ हामीले नै हो हाम्रा आफ्ना निम्ति गर्ने हो अर्काका निम्ति होइन भनेर हामीले एउटा जनचेतना जगाउँथ्यौँ त्यो जनचेतनासहित होइन अब सहभागिता पनि त्यत्तिकै देख्यो र एउटा प्रकारको जागरण आयो त्यो जागरणका कारण नै आज आएर स्थानीय तहमा प्रतिनिधित्व गर्ने प्रदेशमा प्रतिनिधित्व गर्ने सङ्घमा प्रतिनिधित्व गर्ने जो
लहर छ
उत्पीडित समुदायबाट नेतृत्व गर्ने तहमा पुगेको छ नि त्यसको पनि श्रेय हो जस्तो लाग्छ मलाई
पद्माजी अब महिलाहरूका कुरा गरिरहँदा पुरुषलाई हामीले कहिले पनि छुटाउन हुन्न होइन एक किसिमले हेर्दाखेरि पुरुषको सहयोग बिना हामी महिला पक्कै पनि अगाडि बढ्न सक्दैनौँ तर पुरुषको सहयोग कसरी र कहिले कुन समयमा कसरी लिने भन्ने कुरा फेरि महिलाले त्यो खुबीलाई चाहिँ प्रयोग गर्नुपर्ने होला होइन राजनीतिक अवसरका कुराहरू र तहमा सहभागिताको कुरामा पनि त्यो अवसरलाई कसरी पुरुषको सहयोग लिने यसलाई कसरी छोप्ने भन्ने फेरि हामीले लिनुपर्ने होला त्यसको लागि फेरि सिप चाहियो त्यो सिप सिकाउन चाहिँ अझ जरुरी होला महिलालाई होइन कसरी जाने होला अब
सबैभन्दा त हामी एक्लै चाहिँ अगाडि बढ्छौँ भनेर सम्भावना छैन होइन हातीमालो गर्दै जस्तो पुरुष र महिला सहकार्य गरेर नै हामी अगाडि चाहिँ बढ्ने कुरा नै छँदैछ जसमा पनि अब जनप्रतिनिधिको कुरा गर्दा जस्तो वडा अध्यक्ष पुरुष हुनुहुन्छ महिला सदस्यहरू दुईजना महिला सदस्य हुनुहुन्छ र महिलालाई अगाडि ल्याउने कुरामा पुरुषको पनि त्यत्तिकै हात छ पुरुषले नै सकारात्मक सोचले महिलाहरूलाई अगाडि ल्याउनु पर्छ महिलाहरूको क्षमतालाई विकास गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा सोच सकारात्मक सोच बनाएर अगाडि बढ्नु भयो भने पक्कै पनि ती महिला दिदी बहिनीहरू जहाँ अहिले सामान्य उहाँहरू एउटा आरक्षणबाट महिला सदस्यमा निर्वाचित हुनुहुन्छ अथवा प्रदेश सभामा समानुपातिकबाट एउटा प्रदेश सदस्य भएका छन् हरेक ठाउँमा हरेक तहमा जहाँ पुरुषले महिलाहरूलाई अगाडि ल्याउने कुरामा क्षमता अभिवृद्धिका कुराहरू छन् हरेक समावेशीका कुराहरू छन् जस्तो काम गर्ने कुरा अवसर दिने कुरा जाने छैनन् यिनीहरूलाई दिन हुन्न भन्ने मानसिकता होइन कि यहाँ यो ठाउँमा उनीहरूलाई नेतृत्व दिएपछि यिनीहरू काम गर्न सक्छन् र आफ्नो क्षमतालाई पनि वृद्धि र विकास गर्दै जान्छन् एउटा न एउटा जिम्मेवारी दिनपर्छ नसकेका आधारले होइन उनीहरूलाई सिकाएर अगाडि लग्नपर्छ भन्ने खालको मानसिकता नै पुरुषले गराएको खण्डमा महिलाहरू सँगसँगै अगाडि बढ्ने त्यो अवसर पनि प्राप्त गर्न सक्छन् हरेक ठाउँमा जिम्मेवारीको कुरा छन् जस्तो अहिले तिनै तहको निर्वाचन भएको छ जसरी महिलाहरू चाहिँ स्थानीय तहमा जुन प्रतिशतले आउनु भएको छ त्यस्तै प्रदेश तहमा आउनु भएको छ र प्रतिनिधि सभा संघीय संसदमा जानु भएको छ र त्यहाँ पनि महिलाहरू एउटा आरक्षणले समावेशिता गराइदिएको मात्र होइन कि र त्यहाँ पनि महिलाहरूलाई अपर्च्युनिटी केही न केही दिनपर्छ केही न केही जिम्मेवारीहरू दिनपर्छ र महिलाले स्वयं आफै जिम्मेवारी पाएर र सँगसँगै हातेमालो गरेर केही न केही काम गरेर देखाउन चाहन्छन् एकदमै हरेक ठाउँमा जस्तो विभिन्न न्यायिक समितिहरू छन् हरेक समितिहरू छन् होइन विकास समितिहरू छन् विभिन्न अर्थ समितिहरू छन् हरेक ठाउँमा, जस्तो स्थानीय तहमा पनि विभिन्न समितिहरू बन्दैछन्, भोलि स्थानीय तह एनले त्यस्तो खालको व्यवस्था पनि छ होइन, तिनी ठाउँमा पनि महिलाहरूलाई समावेश गरेर लग्ने, महिलाहरूलाई पनि कुनै न कुनै जिम्मेवारी दिने, पुरुषहरू मात्रै बस्न पर्छ र महिलाहरूले जाने छैनन् कि भन्ने कन्जुसाई नगरिकन महिलाहरूलाई समावेश गरेर लग्यो भने पक्कै पनि मेरो यो जिम्मेवारी छ, म यो मेरो जिम्मेवारी पुरा गर्नुपर्छ भनेर पनि स्वयं व्यक्ति महिलाहरू आफै पनि अगाडि बढ्न सक्छन् र त्यो बढ्ने ठाउँमा प्रयत्न पनि गर्छन्, उनीहरूले कोसिस पनि गर्दै जान्छन् अगाडि। र म पछि जस्तो वडा अध्यक्ष पुरुष हुनुहुन्छ भने म वडा अध्यक्ष अब भोलि महिला पनि वडा अध्यक्ष बन्न सक्छु है भन्ने आत्मविश्वासले चाहिँ अगाडि बढ्दै जान सक्छ।
मन्जुजी, यो जस्तो 5 वर्षको कुरा हामी गरिरहेछौँ नि, अहिले 5 वर्षमा अहिलेका महिला सदस्यहरू र महिलाको सहभागिता जुन छ सबै तहमा, 3 तहमा, यो सहभागितामा महिलाहरूको भूमिका उल्लेखनीय रूपमा देखियो, उहाँहरूको सफलता देखियो भने पछाडिका महिलाहरूमा उत्साह जाग्छ, ओहो यसरी चाहिँ सहभागी हुनुपर्ने रहेछ है, कतिपयले त अब अर्कोचोटिको वडा सदस्यमा म चाहिँ जानुपर्छ है भन्ने खालको सोच पनि राख्नुभयो होला, कतिले उपमेयरमा म जानुपर्छ, कतिले थापाका बुझेकाहरूले म मेयरमा लड्छु भन्ने खालको भित्र मानसिकता यो 1 वर्षको पिरियडमा बनाइसक्नुभयो होला। त्यसको 1 वर्षमा यो मानसिकता बनाउनु भएको छ भने अबको 4 वर्षमा उहाँहरू उत्साही रूपमा र त्यो सिकाइको रूपमा पनि हेर्न सकिने हुनसक्छ होइन,
एकदमै
त्यो बनाउनका लागि अब के गर्ने होला, सबै कुन कुन पक्षले चाहिँ यसमा सहयोग गर्नुपर्छ,
यसमा स्वयं आफू पनि अग्रसर हुनु पर्यो होइन, पहिलो त आफू नै भन्छन् नि तापके तात्यो भने मात्रै भेड तातिने कुरा छ नि होइन, त्यो हिसाबले गर्दा पहिला चाहिँ आफै तात्तिनुपर्छ, अनि दोस्रो चरणमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू ले त एउटा सामान्य राज्य सञ्चालनका क्रममा खाना खाना बसेको बेलामा एउटा सानो चटनीको काम गर्छ भने समग्र राज्यले नै धेरै कुरा गर्नुपर्छ, त्यो कुरा आफ्नो ठाउँमा छ। जस्तो तपाईँले भनेको कुरा के छ भने कतिपय तपाईँ सदस्य भइदिनुहोस् न भनेर पनि ल्याएको चाहिँ हो है, उहाँहरू त्यो बेलामा अघि नै भनिसक्नुभयो सीताजीले नर्भस फिल गरेको अवस्था पनि हो कि, एकदमै होइन र म जान गर्न सक्दैन कि, ज्ञान सबै छ, स्थानीय तहकै कुरा गर्दा पनि वडामा शान्तिनो झगडा झगडा मिलाइहाले छ, पूर्वाधारका कामहरू गरिरहेछ, तर पनि म केही गर्न सक्दैन कि भन्ने थियो कि उहाँलाई,
तर पनि कार्यक्रममा एउटा व्यवस्थित रूपमा बसाइ बस्दाखेरि त्यही कुरा भन्न अप्ठ्यारो मान्ने पनि छ,
त्यो अप्ठ्यारो मान्ने छ के होइन, र उहाँहरू एकदमै नर्भस भएको र म सदस्य हुन सक्छु कि नै, त्यहाँ गएपछि के पो गर्ने हो कि होइन, त्यस्तो खाले सोचाइ थियो नि त। अहिले जुन पछाडि जो बसिरहनु भएको छ, हिजो तपाईँ उठ्नु सन्दा नै म उठ्न सक्दैन भनेर डराएको व्यक्तिमा पनि एक प्रकारको उत्साह आएको छ कि, जो बस्नुभयो उहाँले त हो मैले हिजो चाहिँ बस्दैन भने थिएँ, सजिलै रहेछ, गर्न सकिँदो रहेछ, आफ्नै गाउँघरको खेलोमेलो भनौँ न एउटा कुरा त्यो छ भने तल्लो तह र माथिल्लो सबै तहमा चाहिँ अलिकति कतिपय चाहिँ नर्भसै भएर पनि गएको अवस्था हामीले देखिरहेछौँ भने कति हिजैदेखि राजनीतिमा लाग्नुभयो, जस्तो अब उहाँहरू जनयुद्धमै लाग्नुभयो, गाउँ गाउँ बस्ती बस्तीमा गएर एउटा भनौँ न ज्योति बाल्नुभयो, मान्छेहरूलाई ऊर्जा दिनुभयो, अझै त्यो गर्न बाँकी जस्तो मैले देखिरहेछु,
उहाँहरूको भूमिका चाहिँ अब महत्त्वपूर्ण,
एकदमै उहाँहरूको भूमिका पनि भयो र हाम्रो पनि प्रत्येक टोल बस्ती जो पछाडि पारिएका समुदाय छन् त्यहाँ गएर बत्ती बाल्न जरुरी छ, अनि मात्रै भइरहेकाहरू जुन तहमा लागिरहेका छन् एउटा लाइनमा हिँडिरहेकाहरूलाई पनि अझै अगाडि सर्न सजिलो, र पछाडि जसले हेरिरहेका छन् उनीहरू पनि त्यहीमा आउन चाहिँ छोप्न चाहिँ सक्ने र एक प्रकारको आँट आउने अनि अगाडि बढ्न चाहिँ सकिन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ,
सबैको भूमिका छ
त्यसमा, समग्र हामी सबैको भूमिका छ, एकजनाले मात्रै केही गर्न सकिँदैन भन्ने लाग्छ।
सीताजी के भन्न खोज्दै हुनुहुन्थ्यो छोटोमा टुङ्गे, अब हामी कार्यक्रम अन्त्यमा छौँ।
5 वर्षसम्म एउटा परिणाम निकाल्नका निम्ति जो तपाईँ आइदिनुहोस् है होइन वडा सदस्य भइदिनुहोस् भनेर आएको कतिपय हुनुहुन्छ नि, त्यो निर्वाचनको बेला त एउटै परिवारबाट विभिन्न पार्टीमा उम्मेदवार पनि हुनुभएको थियो, त्यो परिवारबाट एकजनाले जित्नु भयो
होइन,
त्यो 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 खालको कन्डिसन थियो। भनेपछि अब उहाँहरूलाई चाहिँ एउटा त उहाँहरूको क्षमता अभिवृद्धि गर्ने कुरा पनि छ, उहाँहरूलाई चाहिँ निरन्तर रूपमा अगाडि बढाउने कुरा पनि छ, संरक्षणको कुरा पनि छ, र भोलिका दिनमा एउटा उदाहरणै पात्रका रूपमा उहाँहरूलाई अरूलाई पनि होइन अरूले पनि एउटा उदाहरणको रूपमा हेर्नुपर्ने स्थिति छ। त्यसका निम्ति कम्तीमा होइन हामीले सिप सिकाउने कुरा, सिप सिकाउने कुरा, आत्मनिर्भर बनाउने कुरा पनि हामीले सँगसँगै जोड्न पर्छ। यदि हामीले जिम्मेवारी दियौँ, उहाँहरूलाई चाहिँ प्रतिनिधि बनायौँ, तर उहाँहरूको आर्थिक अवस्था अझ खस्किदो खालको स्थिति भयो भने उहाँहरू पछि आउनेहरूले चाहिँ होइन त्यो पोस्टमा आउन नसक्ने स्थिति बन्न सक्छ। त्यसले गर्दा आत्मनिर्भर बनाउनका निम्ति सिप क्षमता विकास गर्ने कार्यक्रमहरू पनि सम्बन्धित जनप्रतिनिधिहरूको पनि के विकास गर्ने कार्यक्रम पनि बनाउनु पर्छ। र अहिले अब यो पारिश्रमिकका कुराहरू पनि छन् होइन, पारिश्रमिकको कुरा गर्दाखेरि वडा सदस्य सदस्यहरूले पारिश्रमिक नपाउने खालको भत्ता मात्रै पाउने भन्ने टाइपको पनि अलिक बढी अब कुराकानी भनौँ न आइरहेको छ मिडियामा हामीले देखिरहेको छौँ। बरु थोरै भन्दा थोरै होइन, उहाँहरू काम गर्ने हो, काम गर्न आउनु भएको छ, उहाँहरूलाई प्रोत्साहन गर्ने प्रोत्साहन स्वरूप पनि केही व्यवस्था चाहिँ राज्यले गर्नपर्छ जस्तो मलाई लाग्छ। होइन त्यो भयो भने कम्तीमा भोलिका निम्ति होइन आउने अरू प्रतिनिधिहरू होइन एउटा ल्याउने कुरा आशा जगाउने कुरा पनि र काम गर्नका निम्ति सहज वातावरण बनाउनका निम्ति पनि त्यो व्यवस्थापन सँगसँगै गर्नपर्छ जस्तो लाग्छ। र हामीले जुन संयन्त्रहरू बनाएका छौँ अब सङ्घमा मात्र होइन प्रदेश स्थानीय तह र तल ओडासम्म त्यो प्रकारको संयन्त्रहरू बनाउने सबैका भनौँ न अब सङ्घ संस्थाहरूको पनि हुने भइहाल्यो कार्यक्रमहरू, राजनीतिक दलका कार्यक्रमहरू पनि हुने भएर अब स्वयं एउटा महिलाहरूको होइन जस्तो हामीले हिजो प्रतिनिधि सभामा हुँदाखेरि महिला सांसद समन्वय समिति भनेर हामीले बनाएका थियौँ र त्यो समन्वय समितिले महिलाहरूका विषयमा चाहिँ होइन कार्यक्रम अगाडि बढाउने जो निर्णय गरेका थियौँ हिजो र अब अहिलेको सङ्घीय संसदले पनि कम्तीमा महिलाहरूको दलितहरूको एउटा छुट्टै संयन्त्र हुन त त्यसलाई ककस भनेर हामी भन्छौँ होइन त्यो ककस बनाउने र त्यो ककसले कम्तीमा त्यो अवेरनेसका कार्यक्रमहरूलाई लैजान त सक्छ नि त होइन। उहाँहरूसँग भएको त्यो जुन क्षमता छ होइन ज्ञान छ त्यो ज्ञानलाई बाँड्ने कुरा त लैजान सक्छ नि होइन र विभिन्न विज्ञहरू मार्फत अब आत्मनिर्भर बनाउने कार्यक्रमहरू क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू बनाएर गयो भने अब हामीले जुन सोचिराखेका छौँ नि त्यो सोच अनुसार राजनीतिक तहमा मात्रै होइन कि विभिन्न क्षेत्रमा ब्युरोक्रेसीभित्र पनि महिलाहरूको सहभागिता दलितहरूको सहभागिता कुरा जो पिँधमा परेको समुदाय छ नि त्यो पिँधमा परेको समुदायको समग्रतिर सहभागिताको होइन सहभागितालाई सुनिश्चित गर्न सकिन्छ जस्तो लाग्छ।
अब यहाँ अनुभवको हिसाबले र लामो समयसम्म यसरी काम गर्नु भएको हिसाबले पनि यहाँले चाहिँ कहिले त्योमा अलिकति भूमिका चाहिँ खेल्नुपर्ने पनि देखिन्छ एक किसिमले हेर्दाखेरि।
हजुर अवश्य अवश्य पनि
एकदम महत्त्वपूर्ण समय दिनुभयो यहाँ सबैलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँहरू हुनुहुन्थ्यो माओवादी संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, नेकपा एमालेका सभासद पद्मा खड्का र दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु विक। स्थानीय तहमा महिला सहभागिता चुनौती र अवसरका विषयमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।